لا حول ولا قوة إلا بالله العلي العظيم. أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله والصلاة والسلام على رسول الله وعلى آله آل الله لا سيما بقية الله ولعنة الله على أعدائهم أعداء الله من يومنا هذا إلى لقاء الله أما بعد فقد قال الله وجعلناهم أئمة يهدون بأمرنا وأوحينا إليهم فعل الخيرات وإقام الصلاة وإيتاء الزكاة وكانوا لنا عابدين. صلوات پڑھیں گے محمد وعلى محمد پر. خدا بند عالم نے ہماری ہدایت کے لیے، ہماری رہنمائی کے لیے، ہمیں دنیا و آخرت میں سرخرو بنانے کے لیے، نہ دنیا میں شرمندہ ہوں نہ آخرت میں شرمسار، اپنے منتخب ہادیوں کو عرش سے فرش پر اتارا، انہیں نیک اور نیکیوں کی جو ہے وہ وحی کی، انہیں اقام الصلاۃ و ایتاء زکاۃ، ایک بندگی خدا کا سمبل تو دوسرے خدمت خلق کا نمونہ، نماز کے قیام کرنے کی اور زکاۃ کی ادائیگی کے لیے ہدایت کی انہیں، اور ان کا امتیاز یہ تھا کہ کانوا لنا عابدین، انہوں نے جو ہمیں راستہ دکھایا، اگر ہم نے ان کے راستے کو اپنا لیا، ان کی تعلیمات کو دل و جان میں اتارا بھی اور اعضاء و جوارح سے اس پر عمل بھی کیا، تو ہم دنیا میں بھی سرخرو ہیں اور آخرت میں بھی سرخرو ہیں. فقط آخرت کی بات نہیں، ربنا آتنا فی الدنیا حسنا وفی الآخرت حسنا، اور اگر اس سے ہم نے انحراف کیا، نظر انداز کر دیا اسے، ان کی باتوں کو یا تو سنا ہی نہیں، سن لیا تو سمجھا نہیں، سمجھ لیا تو عمل نہیں کیا، ایسی صورت میں صرف آخرت میں ہمارے لیے عذاب نہیں ہے، دنیا میں بھی عذاب ہے. خسرت دنیا والآخرہ، یہ نہیں ہے کہ نہیں آخرت دنیا میں تو خوب مزے ہیں، آخرت میں جا کر کے نہیں. لنذیقہم بعض الذی عملوا، تھوڑا سا مزہ یہاں بھی چکھائیں گے. لہم خزی فی الدنیا ولہم لہم فی الدنیا خزی ولہم فی الآخرت عذاب عظیم، دنیا میں بھی رسوائی ہے اور آخرت میں تو دردناک عذاب ہے ہی. ظاہر سی بات آخرت کا عذاب دنیا کے عذاب کا جو ہے مقابلہ نہیں ہے، یہ تو ایک ہلکی سی جھلک ہے، مگر یہاں بھی اس کے آثار، اب آثار کا سامنا کرنا پڑے گا، بھگتنا پڑے گا یہاں بھی. ایک گناہ کا جو اثر جس کو میں نے کل عرض کیا تھا کہ مولائے کائنات حضرت علی ابن ابی طالب علیہ الصلوۃ والسلام دعائے کمائل میں جب فرماتے ہیں کہ اللہم اغفر لی الذنوب التی تغیر النعم، کبھی سزا ملتی ہے نعمت کو چھین کے، تم اس لائق ہی نہیں ہو، کبھی نہیں، سزا یہ ہے کہ نعمت تبدیل ہو جاتی ہے مصیبت میں، وہ چیز باقی تو ہے مگر اب وہ نعمت نہیں رہ گئی، مال و دولت درس کیا کہ نعمت ہے، نعمت کب ہے یہ مال و دولت؟ نعمت اس وقت ہے جب یہ مال وسیلہ بن جائے جنت تک پہنچنے کا. مولا کائنات حضرت علی ابن ابی طالب علیہ الصلوۃ والسلام اپنی ظاہری خلافت کے زمانے میں آپ بصرہ تشریف لے گئے، بصرے میں امام کا ایک چاہنے والا ایک ماننے والا علا ابن زیاد حارثی رہا کرتا تھا. مولا کو خبر ملی کہ علا بیمار ہے، مریض ہے علا، وہ مولا اس کی عیادت کے لیے گئے، چونکہ عیادت اسلام کی تہذیب میں شامل ہے. فی الحال چونکہ میرا موضوع عیادت نہیں ہے، لہٰذا اتنی کہہ کے آگے بڑھ جاؤں گا. عیادت ایک اسلام کی تہذیب میں شامل ہے جس کی طرف سے آج غفلت بڑھتی جاتی ہے اور مختلف بہانے اس کے اپنے ہیں. بہرحال مولا اس کی عیادت کے لیے گئے، جب وہاں پہنچے تو علا کی بڑی زبردست حویلی تھی، بہت بڑی حویلی. مولا نے دیکھا اور دیکھنے کے بعد کہا ما کنت تصنع بسعت هذه الدار فی الدنیا، کیا کرو گے اتنا بڑا گھر لے کے دنیا میں، کیا فائدہ ہے اتنے بڑے گھر کا، دس کمرے اگر تمہارے گھر میں ہیں رہو گے تو ایک ہی کمرے میں نا، ایسا تو نہیں کہ سر کہیں ہے، پیر کہیں ہے، ہاتھ کہیں ہے، دھڑ کہیں ہے، ایک کمرے میں یہ، ایک کمرے میں وہ، ایک کمرے میں وہ، رہنا تو ایک ہی جگہ پر ہے، اتنا بڑا گھر لے کے کیا کرو گے. اس کے بعد مولا فرما اما انتا کنتا الیہا فی الاخرت احوج، تمہیں اس کی آخرت میں ضرورت ہے. پھر فرماتے کہ بلا ان شئت قد بلغت بہا الاخرہ، اگر چاہو تو اسی بڑے گھر کے ذریعے آخرت کما سکتے ہو. تو دولت ہے، نعمت ہے، اس کے ذریعے سے ہم آخرت کما سکتے ہیں. بھئی اگر ہمارے پاس مال ہے ہی نہیں تو ہم کسی کی کیا مدد کریں گے، تو جو ثواب ہے یہ جو ہے مدد کرنے والا اس سے تو محروم رہ گئے نا، جب ہے ہی نہیں پیسہ تو کسی غریب کو کیا سہارا دیں گے، ہمارا ایک ہی کمرے کا گھر ہے تو مہمانوں کو کہاں ٹھہرائیں گے. مولا فرماتے ان شئت قد بلغت بہا الاخرہ، اگر تم چاہو تو اسی بڑے گھر سے آخرت کما سکتے ہو. اور اس کا ایک وہ بھی پہلو ہے کہ اگر نہ چاہو تو تم چاہو تو اسی بڑے گھر سے جہنم بھی کما سکتے ہو. بڑا گھر کس لیے بنایا؟ اگر بڑا گھر اس لیے بنایا ہے کہ دوسروں کو دولت کی نمائش کرنا ہے، دوسروں کا دل جلانے کے لیے بنایا ہے گھر، دوسروں کا دل جلانے کے لیے گھر بنایا ہے. تاج محل کے سلسلے میں ایک شاعر نے کہا ہے نا، ایک شہنشاہ نے دولت کا سہارا لے کر ہم غریبوں کی محبت کا اڑایا ہے مذاق، دل جلانے کے لیے. لوگ دیکھیں اور آہیں بھریں، آہیں بھریں، شاندار بہترین کار پہ نکل رہے ہیں، لوگ فقط دیکھتے رہ جائیں، لوگ کھڑے ہوئے ہیں سڑک کے پر سردی میں گاڑی کے بس کے انتظار میں، اور یہ فراٹے بھرے ہوئے. ہم لوگ یہ ہوتا ہے کہ اتفاقاً برسات ہوئی ہے، بارش ہوئی ہے، گڈھے تو ہوتے ہی ہیں اپنے یہاں، اور انہوں نے گڈھے میں ایک دفعہ گاڑی کو کھدایا، پورا جو ہے چھینٹ مارتا ہوا، پورا لوگوں کو بھگاتا ہوئی گاڑی ان کی فراٹے سے چلی گئی. اتنی توفیق نہیں ہو کہ گاڑی کو روک کے کسی کم سے کم بوڑھے کو سوار کر لے، اتنی بھی توفیق نہیں ہوئی. خوب یہ گاڑی جو ہے نعمت ہے نا ان کے لیے، مگر یہ نعمت کیا بن رہی ہے؟ آیا یہ نعمت انہیں جنت سے قریب کر رہی ہے یا جہنم سے؟ اگر یہ دولت انسان کو جنت کی طرف لے جائے تو نعمت، اگر یہ دولت انسان کو جہنم کی طرف لے جائے تو یہ جو ہے مصیبت ہو جاتی ہے نا. اللہ سے مولا فرماتے ہیں ان شئت قد بلغت بہا الاخرہ، اگر تم چاہو تو اسی بڑی حویلی سے आखिरत तो संवार सकते हो, जन्नत कमा सकते हो। कैसे? फरमाते के तकरीफी हज़ैफ व तसलो बेहर रहीम। बड़ा घर इसलिए बनाया है कि बहुत से लोग, फर्ज कीजिए कि ह्यूस्टन में आपके पास दौलत है, आपने बड़ा सा घर बना लिया, ढेर सारे कमरे हैं, पाकिस्तान से हिंदुस्तान से मुमिनीन आते हैं, अभी उनका जो है ये स्टेटस कुछ नहीं हुआ है, जॉब नहीं मिली है, ग्रीन कार्ड नहीं है, बच्चे आए हैं पढ़ने के लिए, स्टूडेंट आए हैं, उनको भी कोई जगह नहीं मिली है, मारे मारे फिर क्यों मारे मारे फिरते हो भाई? हमने बनाया है तुम्हारे ही लिए। हाँ हाओ, ये तुम्हारे लिए बनाया है मैंने, हमारा एक कमरा काफ़ी है, ये 10 कमरे 15 कमरे 20 कमरे जो कुछ भी हैं वो तुम्हारे लिए हमने बनाया है। या रिश्तेदार हैं, अजीज व अकारिब हैं, माँ बाप भाई बहन, यहाँ वहाँ धक्के क्यों खाएंगे? सिले रहम करेंगे हम इसी के जरिए से। अगर तुमने ये कर लिया कि मेहमान को ठहराया, अजीजों को ठहराया, सिले रहम किया उसके लिए, कद बलगता बेहल आखिरा, तो तुमको आखिरत मिल गई। सलवात पढ़ेंगे मोहम्मद व आले मोहम्मद। तो दौलत नेमत भी है और यही दौलत जो है मुसीबत बन जाती है। खदीजा की दौलत नेमत थी, खदीजा की दौलत नेमत थी कि पैगंबर याद करते थे खदीजा की दौलत को। जिस वक्त पैगंबर इस्लाम की जौजा, जब पैगंबर जनाब खदीजा को याद करते थे, तो बस अजवाज की तरह से एतराज़ होता था कि क्या एक बूढ़ी को याद करते हैं, हम लोग जवान हैं, अल्लाह ने उससे बेहतर आपको दे दिया है। पैगंबर बरहम हो जाते थे, साहिब खुल्क अजीम, नहीं नहीं बिल्कुल नहीं, बिल्कुल नहीं, खदीजा ने उस वक्त हमें अपनी दौलत में शरीक किया जब तुम लोगों ने महरूम कर रखा था मुझे। तो खदीजा की दौलत है, मगर खदीजा की दौलत नेमत रही और वलीद की दौलत नकमत बन गई ना, मुसीबत बन गई उसके लिए, क्योंकि जब कारून के पास दौलत आ गई तो वो तकब्बुर और गुरूर में मुब्तला हो गया। देखिए कुरान मजीद ने कारून का किस्सा बयान किया। कुरान कहानी की किताब नहीं है, मगर 270 कहानियां हैं कुरान में, 270 कहानियां कुरान में हैं और 2000 आयतें कहानियों के सिलसिले में हैं, यानी एक तिहाई कुरान, तकरीबन एक तिहाई कुरान कहानी है। जबकि कुरान क्या है? हुदन लिन्नास। कुरान तो किताब हिदायत है ना, कुरान ना किताब तारीख है, ना किताब इक्तिसाद है, ना किताब साइंस है, ना ये सब कुछ, लेकिन हाँ कुरान में ये सब चीज़ें भी हैं। हिदायत के लिए जिस चीज़ की ज़रूरत पड़ी कुरान ने उसको बयान कर दिया, हिदायत के लिए किस्सा चाहिए उसे बयान कर दिया, हिदायत के लिए इल्मी बातें बयान करना है उसे बयान कर दिया। कुरान कहानियां बयान कर रहा है। मैं अक्सर ही जुमला कहा करता हूं कि कहानी हम भी सुनाते हैं, हमारे भी माएँ रात में बच्चों को कहानियां सुनाती हैं, हमारी कहानी सुलाने के लिए है, कुरान की कहानी जगाने के लिए है। सलावत पढ़ेंगे मोहम्मद व आले मोहम्मद पर। अगर कुरान मजीद कारून का किस्सा बयान कर रहा है तो तफरी के लिए नहीं बयान कर रहा है, तो सुनिए और जो है थोड़ा सा खुश हों या नाराज़ हों, जो भी होना है बहरा, जिसका जो रिश्ता है भाई, अब कोई खुश होगा कोई नाराज़ होगा, इसको सुन करके बहरा, सिर्फ खुश होने और नाराज़ होने के लिए कहानी नहीं है, उससे इबरत लेने के लिए। कल मैंने अर्ज़ किया था कुरान की निगाह में, और हकीकत भी ये है कि कारून का शुमार ये जो है फिरौनियों में नहीं था, ये किबती नहीं था, जनाब मूसा का रिश्तेदार था, चचेरा भाई या खालाजाद भाई, अख्तलाफ है तारीख में, खाला का बेटा है या चचा का बेटा है। और कुरान भी कहता है इन्ना कारून काना मिन कौम मूसा, लेकिन फबागा अलैहिम, पहले साथ था, आहिस्ता आहिस्ता उसके पास दौलत आ गई, आहिस्ता आहिस्ता इसके पास दौलत इकट्ठा हो गई। मैं इससे पहले भी एक वाकया बयान कर चुका हूँ, फिलहाल वक्त नहीं, मैं उसको बयान करूंगा, साद का वाकया मैं यहाँ बयान कर चुका हूँ कि किस तरीके से दौलत आने के बाद कभी कभी दौलत आ गई, दौलत आने के नतीजे में फबगा अलैहिम, अपनी कौमी के खिलाफ इसने बगावत कर डाली, गुरूर में मुब्तला हो गया। इज़ क़ाला, कुरान कहता है कि हमने उसको इतनी दौलत दी थी, वआतैनाहु मिनल कुनूज़ मा इन्ना मफातिहहु लतनूउ बिलउस्बति उलिल क़ुव्वा, कल इसको बयान कर चुका हूँ, इज़ क़ाला लहु क़ौमुहु ला तफ़रह इन्नल्लाहा ला युहिब्बुल फ़रिहीन, इतना गुरूर में मुबतला ना हो जाओ, अकड़ो नहीं, क्योंकि दौलत आने के बाद कारून का मिजाज बदल गया था, तरीक़ेकार बदल गया था, मिलने जुलने का अंदाज बदल गया था, तकब्बुर आ गया, गुरूर आ गया। हमारे बात लोग होते हैं कि चार पैसा जेब में अगर आ गया है, जब तक पैसा नहीं आया था बड़े अखलाक से मिलते थे, जब तक पैसा नहीं आया था बहुत तवाज़ु पाया जाता था, पैसा आने के बाद अकड़ गुरूर। ये दौलत इनके लिए नेमत है या जो है मुसीबत है? ऐ काश दौलत ना आई होती। ज़र्फियत चाहिए हर एक के लिए, ज़र्फ़ चाहिए। इसलिए अइमा अलैहिस्सलाम ने सिखाया है कि खुदा से ये ना को ये दे दो को इलाही वफ़िक लमा तुहिब्ब व तरज़ा, वफ़िक ना लमा तुहिब्ब व तरज़ा, वो चीज़ दे दे जो तुझे पसंद है। हमें नहीं मालूम कि हमारे लिए कौन सी चीज़ मुफीद है, कौन सी चीज़ नुकसानदेह है। हर इंसान के लिए हमेशा न औलाद नेमत है, न हमेशा दौलत नेमत है, न हमेशा शोहरत नेमत है, न हमेशा इल्म नेमत है। बाज़ों के लिए इल्म जो है मुसीबत बन जाता है, बाज़ों के लिए दौलत मुसीबत बन जाती है, बाज़ों के लिए औलाद मुसीबत बन जाती है। अज़वाजुकुम व औलादुकुम अदूवुन लकुम, हमारी आखिरत को तबाही का सबब बन जाते हैं। खुदाया वो दे दे जो तू समझता है कि हमारे लिए ठीक है, ज़र्फियत जितनी हमारे में है उतनी ही दे दे। ये ज़रूरी नहीं कि ढेर सारी दौलत ही नेमत है। पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम सफ़र में जा रहे हैं, खूब रास्ते में जो है भूख लगी, वहाँ ना होटल है, ना मोटल है, ना रेस्टोरेंट है, कहाँ सहरा ही सहरा है ना, रेगिस्तान ही रेगिस्तान। दूर से खैमा नज़र आया, पैगंबर खैमे में गए, पूछा कुछ खाने पीने के लिए है? अरे सारी सहरा में खाना क्या होता है? दूध और गोश्त। जानवर को दुआ दूध ले लिया उससे और ज़िबह किया, गोश्त भून करके खा लिया, ये खाना होता था? रोटी चावल बिरयानी तो नहीं मिलती थी ना। कहा कुछ खाने के लिए है? तीन बर्तन दूध से भरे रखे थे। उसने कहा देखिए ये दो वाला बर्तन है ये मैं अभी पीऊँगा, और ये वाला मेरे जो है रात का खाना है, और ये वाला कल सुबह का है। तो हमारे पास आपको देने के लिए कुछ नहीं है। और पैगंबर उठे, दुआ दिया कि या अल्लाह इसे ढेर सारी दौलत दे दे, इसे ढेर सारी दौलत दे दे। आगे बढ़ गए, एक खेमे में और पहुंचे, वहां पूछा कुछ है? उसने कहा बस एक ही उसके पास बर्तन था, कासा था जिसमें दूध रखा था, का यही है, अगरचे मैंने इसको रखा था अभी अपने खाने पीने के लिए, मैं कोई बात नहीं जो है वो मिलजुल के पी लेंगे, थोड़ा सा हम पी लेंगे, थोड़ा सा आप लोग पी लीजिएगा। खैर पैगंबर ने जो कुछ था उसे पिया, दूध को पिया, उसके बाद दुआ की या अल्लाह इसे बकदरे ज़रूरत दे दे, इतना दे दे कि किसी के आगे हाथ ना फैलाना पड़े, क्योंकि हाथ फैलाना इस्लाम में अच्छा नहीं है। खुदा नहीं चाहता है कि कोई मुसलमान कोई मोमिन ये जो है जलील हो। हदीसों में एक अल्लाह ने मोमिन को हर चीज़ का हक दिया है सिवाय अपने को जलील करने का, हक नहीं दिया है, जलील मत करना कभी अपने को। तो ऐसी हालत ना हो कि भूखे हैं बच्चे, भूखे हैं बिलख रहे हैं, मजबूर हो गए हाथ फैला, नहीं, इतना हो खाने पीने का इंतज़ाम हो गया, खुदा न खास्ता बीमार हो गया तो इलाज के लिए पैसा मौजूद है, बच्चों की तालीम के लिए पैसा मौजूद है, सर छुपाने के लिए भी एक जगह मौजूद है हमारे पास, सर्दी से गर्मी से जानवरों से महफूज हैं, खुदा बकदरे ज़रूरत दे। पैगंबर ने हाथों को उठाया या रसूलुल्लाह इसे बकदरे किफाफ, बकदरे ज़रूरत दे दे। जो असहाब साथ में थे कहने रसूलुल्लाह बात समझ में नहीं आई, उस कमबख्त को, उसको आपने इतनी ज़बरदस्त दुआ दे दी। क्योंकि हम लोग ज़्यादा दौलत ही को नेमत समझते हैं ना, हमारी फहम तो आज यही है कि पैसा ज़्यादा कहाँ है। बुलाया गया कि मौलाना अशरे मुहर्रम पढ़ दीजिए, यहाँ से भी वहाँ से भी वहाँ से भी हिसाब लगाते हैं पैसा मिलने वाला कहाँ ज़्यादा है। आईसी वाले ज़्यादा देंगे पैसा यहाँ चले जाएँ, वहाँ देंगे पैसा, ये नहीं सोच रहे हैं कि आप फ़ायदेमंद इस्लाम के लिए कहाँ हैं, कहाँ ज़रूरत है जाने की, तवज्जो किस चीज़ की तरफ है। क्योंकि हम ज़्यादा दौलत ही को नेमत समझते हैं ना, हमने ये नहीं समझा कि अगर हम वहाँ चले गए जहाँ पर पैसा कम है तो ये गवाही इस बात की कि आपके यहाँ इखलास पाया जाता है, और खुदा इखलास के बदले में जो नेमत देगा उसकी क्या कीमत है। एक सलावत पढ़ेंगे मोहम्मद व आले मोहम्मद पर, तो वो जमाना अब आ गया है ना कि लिफाफा खोल कर देखा ऊपर फेंक देती, क्या दिया है? ये दिया है, ये दिया है आपने। वो जमाना अब आ गया है कि कहा जाता है कि जो उलमा पहले से रेट अपना तय नहीं करते वो बीमार हैं, वो बीमार हैं। जोर आ गया है क्यों? क्योंकि ज़हनियत ये है कि ज्यादा पैसा नेमत है। तो साहब ने इतराज किया, क्या रसूलुल्लाह ये क्या? उस कमबख्त ने जो है इनकार कर दिया कि ये अभी का है, ये रात का है, ये कल का है। और इस बेचारे ने अपने अपना पेट काट के आपको दे दिया, तो आप उसकी दुआ कर रहे हैं कि बकदर जरूरत। खब बेवकूफो, वो दुआ नहीं थी, बददुआ थी। ज्यादा पैसे का इकट्ठा हो जाना, क्योंकि ज्यादा दौलत को हर कोई बर्दाश्त नहीं कर सकता है, ज़र्फ़ चाहिए। ना हर कोई फ़क्र गुरबत को बर्दाश्त करने की सलाहियत रखता है, और ना हर शख्स में दौलत को बर्दाश्त करने की सलाहियत है। कुछ वो हैं कि अगर दौलत मिल जाती है तो सरकश हो जाते हैं, कुछ वो हैं कि अगर फ़क्र फाके के शिकार हो जाए तो काफिर हो जाते हैं। कादल फ़क्र यकूना कुफ़्रा, वो है कि अनराहुस्तगना तगा, जब उसने देखा कि मालदार हो गया सरकश हो गया। दोनों चीजें हैं, दौलत को बर्दाश्त करने के लिए भी कलेजा चाहिए, गुरबत को बर्दाश्त करने के लिए भी। दौलत को बर्दाश्त करने के लिए खदीजा जैसा जिगर चाहिए, गुरबत को बर्दाश्त करने के लिए अबूदर जैसा कलेजा चाहिए। सलावात पढ़ेंगे मोहम्मद व आले मोहम्मद पर, बकदर जरूरत दे दे खुदा, बकदर जरूरत दे दे। तो दौलत नेमत कब बनती है? जब दौलत के जरिए से हम आखिरत कमा लें, जब दौलत के जरिए से हम जन्नत को हासिल कर लें। एक कमतरीन चीज तो जन्नती है ना, खुदा की खुशनुदी और रजा, तो वो तो दर्जा ऊंचा है, जाहिर से बात है। हम लोग कहाँ नहीं, कम से कम वो पहली क्लास तो पास कर ले भाई, पहली क्लास तो पास कर ले। पहली क्लास क्या है? कम से कम जन्नत के हकदार बन जाए। तो यही दौलत नेमत, कारून के पास पैसा आ गया, कारून अब मगरूर हो गया है, अकड़ रहा है। एक आयत में 5-6 सबक है, अकड़ रहा है। इस काला लहू कौम हो ला तफरह इन्नल्लाह ला युहिब्बुल फरीहीन, इतना अकड़ो नहीं, इतना इतराओ नहीं दौलत के ऊपर। अल्लाह इतराने वालों को पसंद नहीं करता है। अगर आज तुम्हारे पास दौलत आ गई है तो वक्त गे फी मा आताकल्लाहु दारल आखिरा, जो अल्लाह ने जो तुम्हें नेमत अता की है तुम इसके जरिए से आखिरत कमाओ। गोल्डन चांस है तुम्हारे लिए, बेहतरीन मौका है। यतीमों की खबरगिरी का बेहतरीन मौका है, बेवाओं की सरपरस्ती का बेहतरीन मौका है, दीन की खिदमत का बेहतरीन मौका है तुम्हारे पास। अल्लाह ने तुम्हें एक सआदत दी है ना, इस पैसे से तुम कितनी जन्नत कमा सकते हो, कितना सवाब कमा सकते हो। वक्त फीमा आता कल्लाह दार आखिरा वला तन से नसीब का मैंने दुनिया में, पता ठीक है अपना भी पेट भर लो। ये नहीं कहा जाता कि तुम मत खाओ, भूखे रहो, दूसरों को खिला दो। ठीक है तुम अपना पेट भरो, लेकिन सिर्फ अपने ही फिक्र में ना रहो। क्योंकि देखिए इंसान कितना खा सकता है, माले दुनिया से फायदा उठाने की हमारी सलाहियत महदूद है। मौलाए कायनात हजरत अली इब्ने अबी तालिब अलैहिस्सलाम फरमाते हैं कि मन मा कसबा इब्नु आदम मा कसबा इब्नु आदम फौका कूतहा इल्ला हुआ खाज़िनुन फीहे लिगैरिक। अगर आप अपनी जरूरत से ज्यादा दौलत कमा लेंगे तो आप याद रखिए कि आप एक खजाना दार हैं दूसरे के लिए। आखिर एक दिन छोड़ करके आप चले जाएंगे। कल भी मैंने अर्ज किया था ना कि जितनी दौलत आपने अगर अपनी जरूरत से ज्यादा कमा ली, जरूरत तो आपके कितना कमाएंगे, कितना आप खर्च करेंगे महीने का, जो है $1,00,000, $1,000,000, $5,000,000, इसके अलावा गुंजाइश है खर्च करने की। लेकिन बकिया जो कमा रखा, आखिर एक दिन आपको दुनिया छोड़ करके चले जाना है, तो खादिन लगैरिक, आपने दूसरों के लिए इकट्ठा कर रखा है। अब अगर दूसरों के लिए इस तरह से इकट्ठा किया है कि आपको वो जन्नत में पहुंचा दे तो क्या कहना ये नेमत है, और अगर इस तरह से इकट्ठा किया है कि दूसरे आपको जहन्नम में पहुंचा देंगे, तो यही दौलत आपके लिए जो है वो मुसीबत और जो है वो नकमत बन जाती है। لا تنس نصیبک من الدنیا، اس کے بعد احسن کما احسن اللہ الیک، یہ بھول مت جانا کہ یہ دولت جو تمہیں ملی ہے تمہارا اپنا کارنامہ نہیں، یہ اللہ کی عطا ہے، اللہ نے تمہیں دیا ہے تم دوسروں کو دو. پورا قانون اسلام یہی ہے کہ اگر تم اللہ سے کچھ چاہتے ہو تو پہلے وہی کام تم دوسروں کے ساتھ کرو. اگر تم نے گناہ کیا ہے، غلطی کیا ہے، تم چاہ رہے ہو اللہ تمہیں معاف کر دے، تو تم بھی دوسروں کو معاف کر دو. وَلْيَعْفُوا وَلْيَصْفَحُوا أَلَا تُحِبُّونَ يَغْفِرَ اللَّهُ، کیا تم نہیں چاہتے کہ اللہ تمہارے گناہوں کو بخش دے؟ تم چاہتے ہو نا، تو کچھ لوگوں نے تمہارے سلسلے میں خطا کیے، تم ان کی غلطیوں کو معاف کر دو. تم دوسروں کی غلطیوں کو معاف کرو، اللہ تمہاری غلطیوں کو معاف کر دے گا. اللہ نے تمہیں دیا ہے، ذمہ داری ہے کہ تم دوسروں کو دو. اگر تم دوسروں کو نہ دو گے تو یہی دولت تمہاری نعمت کے بجائے نقمت بن جائے گی. احسن کما احسن اللہ الیک. اس کے بعد وہ کہتے ہیں ولا تبغی الفساد فی الارض ان اللہ لا يحب المفسدین. پانچویں نصیحت جو ان لوگوں نے کی ہے کہ دیکھو زمین پر فساد پھیلانے کا ارادہ مت کرنا. عموماً جن کے پاس دولت آ جاتی ہے اور وہ خدا کو جو ہے فراموش کر دیتے ہیں، تو اس دولت کے ذریعے سے وہ زمین میں فتنہ و فساد کے بیج بونے لگتے ہیں. لا تبغی الفساد، زمین کے اوپر فساد پھیلانے کا ارادہ مت رکھنا. ان اللہ لا يحب المفسدین. یہ تو لوگوں نے نصیحت کر دی، قارون نے جواب کیا دیا؟ قارون نے وہی جواب دیا جو خدا فراموش دولت مندوں کا جواب ہوتا ہے. خدا فراموش دولت مندوں سے جب کوئی کہتا ہے کہ بھائی فلاں غریب ہے، کچھ اس کی مدد کر دو، فلاں بیوہ ہے، کہتے بھائی میں نے کمایا، میں نے محنت کی، میرا علم، میری فکر، میرا جائیں وہ بھی کمائیں، کس نے منع کیا ہے انہیں؟ ہماری محنت، ہم نے اپنی محنت سے دولت حاصل کی، دوسروں کو کیوں دیں اس میں سے؟ انہیں لینا ہے، وہ خود جائیں، وہ خود جا کے محنت کریں. یہی جواب جو ہے فرعون نے بھی، قالا اوتیتہ علی علم عندی، میں نے اپنے علم، اپنی عقل، اپنی تدبیر، اپنے قوت بازو سے اسے حاصل کیا ہے، جسے چاہیے وہ جا کر کے خود کمائے، ہم کیوں اپنا پیسہ دیں؟ خب نتیجہ کیا ہوا؟ قرآن کہتا ہے فخسفنا بہی وَبِدَارِهِ الْأَرْضِ، وہ اس کا محل، اس کی دولت، پورا خزانہ دھنس گیا زمین میں. دنیا میں بھی اگر یہ دولت اس کے پاس نہ ہوتی، یہ نعمت نقمت میں جو ہے وہ تبدیل ہو گئی نا، پھر قرآن کہتا ہے اس کا مدد کرنے والا نہ یہ کوئی آیا اس کی مدد کرنے کے لیے، وَمَا كَانَ مِنَ الْمُنْتَصِرِينَ، نہ یہ خود اپنی مدد کر سکا. تو بعض گناہ وہ ہیں جو سبب بنتے ہیں نعمت کے نقمت میں تبدیل ہو جانے کے. اللہم اغفر لی الذنوب التی تغیر النعم. تو خدا فروشوں، یہ جو ہے خدا فراموشوں کی منطق کیا ہوتی ہے کہ جو کچھ ہے یہ ہمارا کارنامہ ہے. لیکن خدا شناسوں کی منطق کیا ہوتی ہے؟ سب کچھ ہو جانے کے باوجود خدا کی بارگاہ میں اپنے کو انا عبدک الضعیف الذلیل الحقیر المسکین المستکین. تواضع کے جتنے کلمات ہو سکتے سب اس کے اندر آ گئے نا. اگر ہمارے پاس علم ہے، اگر ہمارے پاس شجاعت ہے، ہمارے پاس جو کچھ بھی ہے، علی جیسا عظیم المرتبہ شخص، وہ عظیم ہستی، قارون کہتا ہے جو کچھ ہے میں نے حاصل کیا ہے، اکڑ رہا ہے، حتی خدا کے مقابلے میں اکڑ رہا ہے. لیکن علی اتنی تمام عظمتوں، قارون تو علی کے پیر کا دھوبن بھی تو نہیں تھا، علی کے پیر کا دھوبن بھی نہیں. اس عظیم درجے پر پہنچنے کے بعد کتنے تواضع سے کہ انا عبدک الضعیف الذلیل الحقیر المسکین المستکین. جب جناب یوسف کو وہ عہدہ ملا، عزیز مصر بن گئے. جناب یوسف ابھی نہیں کرے، یہ میرا کمال تھا، دیکھو کتنا میرا علم تھا، میں نے بادشاہ کو ایسا سب کو نہیں. رب آتیتنی من الملک وعلمتنی من تاویل الحدیث احادیث. خدایا میں کہاں اور مصر کی حکومت کہاں؟ میں تو کنویں میں پڑا ہوا تھا، मैं तो कुएं में जो है पड़ा हुआ था, मैं कहां, तूने एक हकीर बंदे को कहां तक पहुंचा दिया है। तो खुदा शिनाफ जब होते हैं, जितनी दौलत मिलती जाती है, जितना मनसब मिलता जाता है, जितनी शोहरत मिलती जाती है, जितनी इज्जत मिलती जाती है, उतना ही तवाजो बढ़ता जाता है, उतना ही इनकसारी बढ़ती जाती है उनकी। एक सलावत पढ़ेंगे, मोहम्मद वाले मोहम्मद, जहाँ कहीं सरकशी आ जाती, जहाँ कहीं सरकशी आ जाती है, तो वही नेमत नकमत में तब्दील हो जाती है। तो गैरुन नेअम, कौम सबा का तस्करा कुरान में है ना, बहुत एडवांस कौम थी, बहुत तरक्की याफ्ता कौम थी, बेहतरीन मुल्क था, इतनी तरक्की थी कि दो शहरों के दरमियान में फासला नहीं रह गया था, सब आबाद, सब आबाद, खेतियाँ बागात लहलाते हुए। उस जमाने में डैम बनाया था उन्होंने, सद मारब मशहूर था उनका, लेकिन जब उनके अंदर गुरूर पैदा हो गया, जब राह खुदा से जो है मुनहरिफ हो गए, गुनाहों के रास्ते पर चल निकलने के लिए, तो यही डैम जो नेमत था, जिसकी बिना पर वो सिंचाई करके पूरे मुल्क को आबाद किए हुए थे, इसी डैम में एक चूहे ने सुराख कर दिया। नतीजे में जब पानी निकला तो पूरी कौम को जो है डुबो दिया उसने, नेमत नकमत में तब्दील हो गई। اللهم اغفر لي الذنوب التي تغير النعم, गुनाहों का फल, गुनाहों की सजा सिर्फ आखिरत में नहीं है, थोड़ा सा हिस्सा यहां पर भी, जहां पर थोड़ा सा मजा चखाएंगे, काहे के लिए, لعلهم يرجعون, इंतकाम के लिए नहीं, खुदा की सजा इंतकाम नहीं है, बेदार करने के लिए, दुनिया में बेदार करने के लिए, और आखिरत का जो अजाब है वो हमारे अमल का फितरी नतीजा है। भाई अगर आप जो है गाड़ी को सही तरीके से नहीं चलाएंगे, उल्टे सीधे, तो एक्सीडेंट तो हो ही जाएगा, तो होना ही उसको है। तो आखिरत की सजा जो है जहन्नम, जन्नत और जहन्नम हम खुद बनाते हैं अपने हाथों से, खुदा जन्नत और जहन्नम नहीं बनाता हमारे लिए, हम खुद बनाते हैं अपने अमल से। ऐसा नहीं कि खुदा ने पहले से जहन्नम बना रखा है और हम गए उन्हें वहाँ पर जाकर के जो है वो डाल दिया, जैसे होता है ना बाद दफ़ा ये जो है बिल्डर ढेर सारी बिल्डिंगें बना लेते हैं, फ्लैट्स बना लेते हैं, बिके न बिके, अगर डिमांड ज़्यादा हो गई तो कीमतें वो जो है बढ़ा देते हैं, और अगर डिमांड घट गई तो कीमतें घट जाती है। ऐसा वहाँ नहीं है, जन्नत और जहन्नम में पहले से ढेर से बने हुए रखे हैं। अब खुदा ने कहा था, सोचा था कि जन्नती बहुत से आएंगे तो कीमतें उसने जो है बढ़ा रखी थी, जन्नत उसे देंगे जो नमाज पढ़े, जो रोज़ा रखे, जो गीबत न करे, जो तुहमत न लगाए, मालूम है थोड़े से लोग आए, खरीदार नहीं मिले, जन्नत खाली पड़ी है, अब क्या करेंगे, खुदा मजबूर हो गया कीमत घटाने के लिए। अच्छा चलो बेनवाजी भी आ जाएँ, कोई बात नहीं, घट गई कीमत, वो भी आ जाएँ, झूठ बोलने वाले भी आ जाएँ, तुहमत लगाने वाले भी आ जाएँ, और अगर ऐसा हो जाए तो हम लोगों के फायदे में है। लेकिन मसला उधर का भी है ना, कि जहन्नम के लिए, जहन्नम उसने बनाया था काहे के लिए, जहन्नम बनाया था कि उन्हें ले जाएंगे जो झूठ जो है बोलते हैं, गीबत करते हैं, तोहमत लगाते हैं, लोगों का माल खा जाते हैं, जुल्म करते हैं, सितम करते हैं, फना करते हैं, मालूम है वहां लोग कम आए, शबीरी साहब की तबलीग ने असर किया, उधर को जाने के लिए है ही नहीं है, खरीदारी नहीं है, माशाल्लाह सब नमाजी हैं, नमाज शाह पढ़ने वाले सब हो गए हैं, झूठ नहीं बोलते, धोखा नहीं देते, अब जहन्नम खाली, तो अल्लाह ने वहाँ चेंज कर दिया, कहा नहीं जहन्नम में वो भी जाएंगे जो नमाज पढ़ते हैं, नहीं ऐसा नहीं है वहाँ पर, वहाँ पर जहन्नम या जन्नत जो है बना नहीं, हम बनाते हैं अपने अमल से। पैगम्बर इस्लाम सल्लल्लाहु अलैहि वाली वसल्लम जब शबे मेराज तशरीफ ले गए हैं मेराज पर, वहाँ खुदा ने क्यों बुलाया था, ले नुरे यहू मिन आयातिना, वहाँ बुलाया था निशानियाँ अपनी ये जो है दिखाने के लिए। पैगंबर देख रहे हैं, सैर कर रहे हैं, करते करते एक जगह पे पहुँचे, देखा कि कुछ फरिश्ते कुछ काम कर रहे हैं, एक महल बन रहा है, बिल्डिंग बन रही है। जबरील से पूछा पैगंबर ने, ये क्या हो रहा है, गाइड वही थे ना, जबरील थे, यहाँ क्या हो रहा है, फरिश्ते क्या कर रहे हैं, या रसूलल्लाह फला बंदे मोमिन का महल बना रहे हैं, फला बंदे मोमिन का महल बन रहा है। अच्छा, थोड़ी देर के बाद पैगंबर ने देखा कि फरिश्तों ने हाथ खींच लिया, बैठे हैं किनारे, क्या हुआ जिब्रील, ये हाथ क्यों रोक लिया इन्होंने, बड़ी काहिल लेबर है, थोड़ी देर काम करती है बैठ जाती है, थोड़ी देर काम करती है बैठ जाती है। या रसूल अल्लाह, मेटेरियल खत्म हो गया है, लेबर तो बहुत अच्छी है, मेटेरियल खत्म हो गया है। क्या मतलब खत्म हो गया मेटेरियल, कहां से आता है? कहा जब कोई बंदे मोमिन कोई अच्छा काम करता है, नेक अमल अंजाम देता है, उसका नेक अमल मेटेरियल में तब्दील होकर के यहां आता है, फरिश्ते जो है उसके लिए महल बनाते हैं। सलावात पढ़ेंगे मोहम्मद व आले मोहम्मद पर। तो खुद से बनाना है, जन्नत और जहन्नम हमारा बनाया हुआ है। खुदा हमारे गुनाहों की सजा यहां दे देता काहे के लिए, कम से कम जाग जाएं, कम से कम जाग जाएं तनब्बुह के लिए, कि फिर वहां गुंजाइश, मौत के बाद फिर गुंजाइश नहीं है। जब तक जिंदगी है तब तक संभलने का मौका है, जब तक जिंदगी है। अल्लाह की रहमत है कि उसने अपनी रहमत से एक दरवाजा खोला है जिसका नाम तौबा है। समयतहु तौबा फतह तबाबन समयतहु तौबा, एक दरवाजा खोला है अपनी रहमत से जिसका नाम उसने तौबा। और ये बहुत बड़ा दरवाजा है, बहुत बड़ा दरवाजा है। पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि अगर कोई शख्स अपनी मौत से एक साल पहले तौबा कर ले, अल्लाह उसके सारे गुनाह माफ कर देगा, सारे। यग़फिरु ज़ुनूबा जमीअ, छोटा हो बड़ा हो कितना ही बड़ा। अलबत्ता तौबा का खुद अपना अलग मफहूम है, तौबा है किसे कहते हैं, लेकिन अगर वाकई कोई तौबा कर ले, तौबा नसूह कर ले, कोई गुनाह ऐसा नहीं है जो काबिल माफी ना हो, कितना ही बड़ा गुनाह किया हो। फिर पैगंबर ने एक साल तो बहुत ज्यादा है, एक महीना पहले भी अगर कोई तौबा कर लेता है, पैगंबर ने कहा एक महीना भी ज्यादा है, एक हफ्ता पहले, एक दिन पहले, एक लम्हा पहले। हां जब मौत का चेहरा सामने आ गया, अब नहीं, अब नहीं। हत्ता इज़ा जा अहदहुमुल मौत काला रब इरजिउनी लअल्ली आमलु सालिहन फीमा तरकत कल्ला। जब मौत का चेहरा सामने आ जाता है, किसी के मौत का हंगाम आ गया, वो कहता है कि पालने वाले मुझे दुनिया में पलटा दे ताकि अब मैं अच्छे अच्छे काम कर लूं। कल्ला, अब नहीं, अब नहीं, आखिरी लम्हा वो है, उसके बाद फिर नहीं। आखिरी लम्हा, मौत के आने से एक लम्हा पहले भी अगर तौबा कर लिया, मगर मुश्किल ये कि वो लम्हा हमें मालूम नहीं है वो कब है। पता चल जाए कि 6 महीने के बाद है, 6 दिन के बाद है, 6 घंटे के बाद है, नहीं मुमकिन है ये आखिरी लम्हा हो, अभी बोलते बोलते चुप, ये आखिरी लम्हा हो सकता है। जब नबी खुदा सुलेमान का आखिरी लम्हा उनको पता न था, वो महल में आकर के अपनी फौज का शान देख रहे हैं, नया महल बना था, सबसे कहते कोई नहीं आया, अकेले, जब तक मैं ऑर्डर न दूं, हुक्म न दूं, कोई अंदर नहीं आएगा। सारा लश्कर, सारी आबादी वाले बाहर खड़े हुए हैं, वो ऊपर खड़े हुए, सबका मुआयना कर रहे हैं, असा लिए हुए, अचानक मलकुल मौत है, चलिए थोड़ी फुर्सत तो दे दो। वो बिल्कुल नहीं, बैठ तो जाओगे, वो भी नहीं, खड़े खड़े। अच्छा खड़े हुए असा के सहारे, असा का सहारा ना होता शायद गिर जाते, खड़े हुए असा के सहारे, अब पूरी कौम खड़ी हुई है, घंटा दो घंटा तीन घंटा चार घंटा गुजर, और अंदर आने से मना किया कि अंदर आना नहीं, कोई आगे देखे तो आखिर हुआ क्या है, इन्हें खड़े हैं। खुदा ने उसके बाद ये जो है वो दीमक को हुक्म दिया कि जाओ उनकी असा को चाट जाओ, असा को उसने चाट लिया। जब असा खत्म हो गई, सहारा खत्म हुआ, तब गिरे जनाब सुलेमान, तो लोगों को पता चला कि गुजर चुके हैं। तो आखिरी लम्हा पता नहीं है, लिहाजा हर लम्हे को हमें आखिरी लम्हा समझना चाहिए। खुदा बंदे आलम ने जो दरवाज़ा अपनी रहमत से खोला है, इसकी कद्र जाने, और जिन्होंने कद्र जान ली वो कामयाब हो गए। उन्हीं लोगों में से हुर था, हुर सुबह आशूरा अपने बेटे से कहता है कि बेटा ये दुनिया जो है ये हमेशा रहने वाली तो नहीं है, فرماتے ہیں کہ الناس من الدنیا راحلہ، دنیا میں جتنے لوگ ہیں ان کو ایک نہ ایک دن یہاں سے جانا ہی جانا ہے. وکرامات الدنیا زائلہ، دنیا کی جتنی عظمتیں ہیں برکتیں ہیں سب ایک دن کیا ہیں، زائل ہو جائیں گی. نلحق بالحسین نفوز بالشہادہ، تو کیوں نہ ہم حسین کے قدموں میں جا کر کے جنت کو حاصل کر لیں. دنیا سے تو ایک دن جانا ہی ہے، دنیا کی نعمتیں تو ایک دن چھین جانا ہی ہے، اس سے بہتر کیا ہوگا؟ یہ ہے زندگی کی نعمت جسے حر نے نقمت ہونے سے بچا لیا. حیات سبب بن گئی. نلحق بالحسین نفوز بالشہادہ، حسین سے ہم ملحق ہو جائیں گے، شہادت ہمیں مل جائے گی. کتنے مبارک تھے وہ افراد جنہوں نے اپنی زندگی کو اتنا بابرکت بنا لیا، وہ افراد جو شہید ہوئے، وہ افراد جو اسیر ہوئے. شہیدوں کا اپنا کردار تھا، اسیروں کا اپنا کردار تھا. اللہ عرض کیا کہ ربنا آتنا فی الدنیا حسنا وفی الآخرت حسنا، ثواب بھی اسی دنیا میں ملتا ہے. یزید اہل بیت کو اسیر کر کے کاہے کے لیے لے گیا تھا؟ اسیر کر کے ان کو علیاذ باللہ ذلیل کرنے کے لیے لے گیا تھا نا، ان کو رسوا کرنے کے لیے لے گیا تھا. لیکن یہی اسیری اہل بیت کی عظمت کا سبب بن گئی. اگر اہل بیت اسیر ہو کے نہ جاتے تو شام والوں کو پتا ہی نہ چلتا. یہ اہل بیت کی اسیری تھی، یہ ان کے خطبوں کا اثر تھا کہ شام میں انقلاب آ گیا. کل تک جن کی زبان پر یہ جو ہے یزید کا کلمہ تھا اور اہل بیت کے لیے نادیبہ الفاظ ادا کر رہے تھے، آج حالت یہ ہے کہ وہ یزید کے خلاف ہیں، اہل بیت کی حمایت میں کھڑے ہو گئے. اتنی بڑی شورش تھی کہ یزید مجبور ہو گیا اہل بیت کو آزاد کرنے کے لیے. اہل بیت علیہ السلام آزاد کر دیے گئے. جناب زینب نے اپنے بھیا کی مجلس بھی منعقد کر لی، کیونکہ جب آزادی کی خبر ملی جناب زینب نے کہا مدینے تو جاؤں گی ضرور، مگر ابھی نہیں، ابھی مجھے اپنے بھیا کی فتح کا ڈنکا بجانا ہے، اسی شام میں حسین کی عظمت کا پرچم گاڑ کے شام سے جاؤں گی. وہ عورتیں جو کل جناب زینب کے اوپر پتھر پھینک رہی تھیں، وہی عورتیں جو کل ان کے اوپر کوڑے پھینک رہی تھیں، وہی عورتیں کل جو ان کے اوپر انگارے برسا رہی تھیں. عظمت دیکھیں، خدا کس طریقے سے دنیا ہی میں بدلہ دے دیتا ہے، آخرت میں تو بدلہ ہے ہی. وہی عورتیں اب سیاہ پوش ہو کر کے حسین کا ماتم کرنے کے لیے آ رہی ہیں. یزید نے دیکھا کہ اہل بیت کا زیادہ دن شام میں رہنا جو ہے اس کے فائدے میں نہیں ہے، مصلحت نہیں ہے. امام سجاد کو دوبارہ طلب کرتا ہے، طلب کر کے کہتا ہے سید سجاد اب تمہیں شام چھوڑنا پڑے گا، تمہیں شام چھوڑنا پڑے گا، اپنے خاندان کو تمہیں لے جانا پڑے گا. تم تین خواہش مجھ سے کر سکتے ہو، میں اسے پورا کروں گا، تین تقاضے کر سکتے ہو. امام سجاد نے کہا کہ پہلا تقاضا میرا یہ ہے کہ مجھے میرے بابا کا سر ایک دفعہ دکھا دو. یزید کہتا یہ ممکن نہیں ہے، یہ نہیں ہو سکتا ہے. سید طاؤس اپنی کتاب لہوف میں لکھتے ہیں، وہیں پر سر حسین تشت میں رکھا ہوا تھا، اس پہ غلاف پڑا ہوا تھا. ایک دفعہ سر بریدہ سے آواز آئی، السلام علیک یا ولدی، میرے لال سید سجاد تم پہ سلام. میرے لال جب مدینے پلٹ کے جانا، مدینے والوں کو میرا سلام کہنا. کا دوسرا میرا تقاضا یہ ہے کہ اگر تو مجھے قتل کرنا چاہتا ہے تو کسی امین شخص کو اہل بیت کے ساتھ مدینے بھیج. یزید نے کہا نہیں، آپ ہی لے کر کے اپنے خاندان والوں کو مدینہ جائیں گے. امام فرماتے تیسرا میرا تقاضا یہ ہے کہ کربلا میں جو سامان لوٹا گیا ہے وہ ہمیں واپس کر دیا. یزید کہتا ہے وہ سامان کیا ہے، ہم تمہیں اس کے علاوہ بہت ڈھیر سارا مال دیں گے. امام نے فرمایا یزید میں نے وہ سامان اس کی مادی قیمت کی بنا پہ نہیں مانگا ہے، اس سامان میں میری دادی فاطمہ زہرا کا مقنہ ہے، اس سامان میں میری دادی فاطمہ زہرا کی چادر ہے، میں اس لیے اسے مانگ رہا ہوں. اجرکم اللہ، قافلہ شام سے چلنے کے لیے تیار ہو گیا ہے. قافلہ شام سے جانے کو تیار ہو گیا، اونٹ لائے گئے ہیں. اب یہ اونٹ جو ہیں بغیر اماری کے نہیں آئے ہیں، اونٹوں پر اماریاں ہیں، اماریوں کے اوپر پردے بھی پڑے ہوئے ہیں. بڑے احترام اور بڑے اہتمام کے ساتھ اہل بیت شام سے روانہ ہو رہے ہیں. یزید خود بھی آیا ہے رخصت کرنے کے لیے، اور اپنے ساتھ ڈھیر سارا مال و دولت لے کر کے آیا ہے. کہتا ہے کہ خذو ھذہ الاموال عوض ما اصابہم، تمہیں جو یہ جو ہے مصیبتیں پیش آئی ہیں، تمہارے کنبے والے جو کربلا میں مارے گئے ہیں ان کے خوبہا کے طور پر یہ پیسہ لے لو. اس وقت علی کی لاڈلی ام کلثوم کھڑی ہو گئی، ما قل حیاؤک و ما اسلبا وجھوک. یزید تو کتنا بے شرم ہے، کتنا تو بے حیا ہے. تقتلو اخی و اہل بیتی و تعطینی عوضہم مالا، ارے میرے بھیا کو شہید کر دیا، میرا سارا کنبا اجاڑ دیا، اس کے بدلے میں پیسہ دینا چاہ رہا ہے. لا یکون کذالک واللہ ابدا، خدا کی قسم یہ ہرگز ہرگز نہیں ہو سکتا ہے. سلام ہو ہمارا علی کی اس لاڈلی پر جس نے یزید کی سازش کو وہی ناکام بنا دیا. قافلہ چلنے لگا، بیبیاں سوار ہونے لگیں، قافلہ روانہ ہونے کو تیار ہے، لیکن بیبیوں کو ایک دفعہ دل بھر آیا. سب تو موجود ہیں لیکن اس قافلے کی ایک اہم مسافرہ موجود نہیں ہے، جسے سب سے زیادہ وطن جانے کا شوق تھا. جب کبھی قید خانے میں سکینہ پرندوں کو اڑتا دیکھتی تھی، پھوپھی اماں یہ کہاں جا رہے ہیں؟ بیٹا شام ہو گئی ہے، یہ اپنے گھروں کو جا رہے ہیں. اے پھوپھی اماں، تو ہم کب اپنے گھر جائیں گے؟ آج وہی مسافرہ اس قافلے میں موجود نہیں ہے. جناب زینب ایک دفعہ ان عورتوں سے جو رخصت کرنے کے لیے آئی تھی کہتی ہیں، اے بی بی ہو، ہم شام سے جا تو رہے ہیں مگر اپنی ایک امانت تمہارے درمیان چھوڑ کے جا رہے ہیں. دیکھو میری سکینہ کو اکیلا مت چھوڑ دینا، اس کی قبر پہ آتے رہنا. قافلہ چلنے کو تیار ہو گیا، قافلہ چلا. بشیر بن جزلم کو یزید نے ہمراہ بنا رکھا تھا، تاکید کر دی تھی، دیکھو بیویوں کا پورا خیال رکھنا، جہاں پر یہ منزل کرے وہاں سے اتنی دور تم لوگ ٹھہرنا کہ بیویوں کی آواز بھی تمہارے کانوں تک نہ پہنچ سکے. اللہ اللہ، کیا انعام مل رہا ہے اہل بیت کو. قافلہ چلا، چلتے چلتے ایک دوراہے پر پہنچا جہاں سے ایک راستہ کربلا کو جاتا تھا، دوسرا راستہ مدینے کو جاتا تھا. بشیر نے امام سجاد سے پوچھا، آقا یہ بتائیے کہ میں کربلا کی طرف چلوں یا مدینے کی طرف چلوں؟ جناب زینب نے کہا، بیٹا سجاد اسے کہہ دو ہم پہلے کربلا جائیں گے، پہلے اپنی ماں جائے کی قبر پہ جا کر کے اپنا دکھڑا تو سنائیں گے. قافلہ کربلا کی طرف چلا، ایک قافلہ شام سے کربلا کو جا رہا ہے، دوسرا قافلہ مدینے سے کربلا کی طرف آیا ہے. جابر ابن عبداللہ انصاری کی قیادت میں، جابر ہیں، ان کا شاگرد عطیہ اوفی ہے اور غلام ہمراہ ہے. جابر کو بڑی معرفت ہے ائمہ کی، پہچانتے ہیں حسین کون ہے. جابر جانتے ہیں کہ سرزمین کربلا کی کیا اہمیت ہے. جابر نے جو آداب زیارت بجا لائے ہیں وہاں پر، پہلے فرات میں جا کر کے غسل کیا ہے، پھر احرام کے طور کے اوپر ایک کپڑا پہنا ہے، ایک ایک قدم پورے وقار کے ساتھ کربلا میں حسین کے مزار کی طرف آگے بڑھ رہے ہیں. آنکھوں سے آنسوؤں کی جھڑی لگ رہی ہے، اتنے آنسو بہ رہے ہیں کہ کربلا میں کچھ ان کو نظر نہیں آ رہا ہے. غلام سے کہا، میرا ہاتھ قبر حسین پر جا کر کے رکھ دو. غلام نے ہاتھ پکڑا، جابر کو قبر حسین تک پہنچایا. جابر نے جیسے ہی قبر حسین پہ ہاتھ رکھا، ایک دفعہ جابر کی چیخ نکل گئی، یا حسین یا حسین یا حسین کے نعرے بلند کرنے لگے. اس کے بعد جابر کہتے ہیں، حبیب احبیب لا یجیب حبیبا، آقا حسین، ارے دوست آپ کو آواز دے رہا ہے، آپ اس کی آواز پہ جواب نہ دیجئے گا. پھر جابر کہتے، ہاں ہاں، وہ جواب کیسے دے سکتا ہے جس کے سر اور تن میں جدائی کر دی گئی ہے.
جابر کبھی غش کھاتے ہیں, کبھی غش سے اٹھتے ہیں, امام کی زیارت پڑھنا شروع کرتے ہیں. زیارت ابھی پڑھ ہی رہے تھے کہ جابر کے غلام نے کہا کہ شام کی طرف سے غبار بلند ہوا ہے, کوئی آ رہا ہے. جابر نے کہا جا کر کے دیکھو, اگر یزید کے فوجی ہیں ہمیں آ کے اطلاع دو, ہم لوگ کہیں چھپ جائیں, اور اگر شام سے میرے آقا و مولا سید سجاد آزاد ہو کر کے آ رہے ہیں, اگر تم نے یہ خبر دی میں تمہیں خوشی میں آزاد کر دوں گا. غلام گیا, تھوڑی دیر کے بعد بھاگا بھاگا آیا, جابر مبارک ہو, جابر مبارک ہو, مولا سید سجاد اپنے اہل حرم کے ہمراہ آ رہے ہیں. جابر سنتے ہی استقبال کے لیے آگے بڑھے. جب قریب پہنچ گئے, سید سجاد کی نظر جب جابر پہ پڑی, ارے بڑے مدت کے بعد کوئی اپنا نظر آیا ہے. جناب امام سجاد نے اپنی باہیں جابر کے گلے میں ڈال دی, یا جابر واللہ ہونا قتل رجالنا. اے جابر, یہی وہ مقام ہے جہاں میرے چچا عباس کے شان قلم ہوئے ہیں, یہی وہ مقام ہے جہاں میرا بھیا علی اکبر ایڑیاں رگڑ رگڑ کے دنیا سے چلا گیا. ہا ہونا زبیحات فالونا, جابر یہی وہ مقام ہے جہاں ہمارے بچے ذبح کیے گئے, یہی وہ مقام ہے حرقت خیامونا جہاں ہمارے خیموں میں آگ لگا آئی گئی, یہی وہ مقام ہے صبیت نساء ہونا میری پھوپھی کے سر سے چادر چھینی, میری پھوپھی کے بازوؤں میں رسی باندھی گئی, ہماری عورتوں کو اسیر بنا لیا گیا.
الا لعنت اللہ علی قوم الظالمین وسیعلم الذین ظلموا ای منقلب ینقلبون. بار الہ واسطہ ہے محمد و آل محمد کا, ہماری اس مختصر سی عبادت کو قبول فرما. پالنے والے صدقے میں اہل بیت اطہار کے ہمیں توفیق عنایت فرما کہ جو نعمتیں تو نے ہمیں دی ہیں وہ نعمت نعمت ہی رہے, نقمت میں تبدیل نہ ہو سکے. بار الہ ہمیں گناہوں سے محفوظ رکھ, اگر ہم سے کچھ گناہ سرزد ہو گئے ہیں تو ہمیں توفیق توبہ عنایت فرما. پالنے والے جب تک ہم توبہ نصوح نہ کر لیں اس وقت تک ہمیں اس دنیا سے نہ اٹھانا. بار الہ صدقے میں اہل بیت اطہار کے جو مومنین و مومنات بیمار ہیں ان سب کو شفائے کاملہ عنایت فرما, جو مقروض ہیں ان کے قرضوں کو ادا فرما, جو پریشان حال ہیں ان کی پریشانیوں کو دور فرما. بار الہ شیعان حیدر کرار, رضاداران امام مظلوم, خصوصاً راولپنڈی کے جو حالات ہیں, پالنے والے ان سب کی حفاظت فرما, دشمنوں کے شر سے انہیں محفوظ رکھ. بار الہ ان کے دشمنوں کو نیست و نابود فرما. مابوس صدقے میں اہل بیت اطہار کے مراجع کرام اور رہبر معظم انقلاب کی حفاظت فرما. بار الہ امام زمانہ کے ظہور میں تعجیل فرما. جب حضرت کا ظہور ہو تو ہمارے اعمال ایسے ہوں کہ ہم ان کے اصحاب و انصار میں شمار ہو سکے. اللہم عجل فی فرج مولانا صاحب الزمان وجعلنا من عوانه وانصار رحمت من حسین.